यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। विपद जोखिम न्यूनीकरणका लागि सरकार सबै किसिमले तयारी अवस्थामा रहेको गृहमन्त्री रमेश लेखकद्वारा संसदीय समितिलाई जानकारी। मनसुनी प्रणाली सक्रिय हुने पूर्वानुमान गरेसँगै भोटेको सी त्रिशुली चिलिमे लाङटाङ लगायतका बासिन्दालाई पूर्व तयारी र सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय रसुवाको आग्रह। स्वास्थ्य बीमा बोर्डद्वारा आगामी साउन 1 गतेदेखि लागू हुने गरी देशभरबाट 384 स्वास्थ्य संस्थालाई प्रथम सेवाबिन्दु निर्धारण। आगामी साउन 1 गतेदेखि सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणाली मार्फत गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयको परिपत्र। र जलवायु परिवर्तनका कारण बालुवा र धूलोको आँधीले गम्भीर स्वास्थ्य र वातावरणीय समस्या निम्त्याएको संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। गृहमन्त्री रमेश लेखकले विपद जोखिम न्यूनीकरणका लागि सरकार सबै किसिमले तयारी अवस्थामा रहेको बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठकमा हिजो गृहमन्त्री लेखकले विपद जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली सबैभन्दा महत्वपूर्ण भएकाले त्यसका लागि पूर्व तयारी सम्बन्धी सूचनाको जानकारी गराउने र सूचना प्रणालीलाई थप व्यवस्थित बनाउन सरकार लागिरहेको जानकारी दिनुभयो। मन्त्री लेखकले जोखिम उत्पन्न भयो भने त्यसको प्रतिकार्य खोज उद्धार राहत पुनर्निर्माण र पुनर्स्थापनाका लागि सरकार देशैभर तयारी अवस्थामा रहेको पनि जानकारी गराउनुभयो। यही असार 24 गते रसुवाको भोटेको सी नदीमा आएको बाढ़ीमा परि बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको पनि मन्त्री लेखकले जानकारी दिनुभयो। बैठकमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेश प्रसाद भट्टले रसुवाको भोटेकोशी नदीमा गएको बाढ़ीबाट पुगेको क्षति र भइरहेको कामका विषयमा जानकारी गराउनु भएको थियो। बैठकमा सांसदहरूले सरकारले विपद जोखिम कम गर्न सकिने खालका सबै तयारी गर्नुपर्ने, पूर्व सूचना प्रणालीलाई सबै ठाउँमा पुर्याउनु पर्ने र थप व्यवस्थित बनाउनु पर्ने, विपद न्यूनीकरणका लागि प्रशिक्षण दिनुपर्ने धारणा राख्नुभयो। नेपालमा सक्रिय मनसुनी प्रणाली र छिमेकी चीनको तिब्बत क्षेत्रमा पनि मनसुनी प्रणाली सक्रिय हुने पूर्वानुमान गरेसँगै भोटेकोशी त्रिशुली चिलिमे लाङटाङ लगायतका बासिन्दालाई आवश्यक पूर्व तयारी र सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय रसुवाले अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभाग र चिनिया पक्षले नेपाल र चीनको सिमाना क्षेत्रमा केही दिन अधिक वर्षा हुन सक्ने भन्दै वर्षाका कारण नदीको बहाव बढ्दा विपदको जोखिम हुन सक्ने सूचना पठाएसँगै जिल्ला प्रशासन कार्यालय रसुवाले प्रेस विज्ञप्ति मार्फत सूचना जारी गरेको हो। असार 24 गते भएको क्षतिलाई आत्मसात गर्दै नदी आसपासमा रहेका कार्यालयहरू, निर्माणाधीन जलविद्युत आयोजना तथा सम्पन्न भई सञ्चालनमा आएका विद्युत उत्पादन केन्द्रहरूमा थप क्षति हुने भएकाले आम जनसमुदायहरूलाई पूर्व तयारी एवं सावधानी अपनाउन अनुरोध गरिएको छ। विशेष गरी खोला तथा नदीहरूको छेउछाउका बस्तीहरूमा बढ़ी जोखिम हुने भएकाले विशेष गरी रातको समयमा सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताउनुभयो। वर्षायाममा बाढ़ी र पहिरोको विपदका घटना घटेमा तत्काल जिल्ला प्रशासन कार्यालय रसुवामा खबर गर्न समेत अनुरोध गरिएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक 2082 र औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक 2082 प्रस्तुत भएको छ। बैठकमा संचार मन्त्रीको तर्फबाट साइबर सुरक्षा विधेयक प्रस्तुत गर्नुहुँदै उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले विद्युतीय कारोबार ऐनलाई समय सापेक्ष परिमार्जन गरी नयाँ प्रविधि अनुरूप बनाउन र साइबर सुरक्षा सम्बन्धी व्यवस्था थप गर्न विधेयक तर्जुमा गरिएको बताउनु। यस्तै बैठकमा औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक प्रस्तुत गर्नुहुँदै वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक सम्पत्तिको दर्ता नियमन प्रवर्धन र अभिलेख व्यवस्थित गर्न विद्यमान कानून संशोधन र एकीकृत गर्न आवश्यक भएकाले विधेयक प्रस्तुत गरिएको बताउनुभयो। यसै गरी प्रतिनिधि सभाको हिजोको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। बैठकमा प्रस्तुत प्रस्तावमाथिको छलफलपछि सभाले राष्ट्रिय सभाबाट भएको संशोधनको केही प्रावधान बाहेक स्वीकृत गरेको छ। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा विपक्षी सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुभएको स्पेन सम्मेलनमा भाग लिन गएका केही नेपाली नफर्किएका बारे प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गर्नुभयो। यस्तै सांसदहरूले मन्त्रीहरूले घुसको डील गरेको भनिएको अडियोको सत्य तथ्यबारे सदनलाई जानकारी गराउन पनि सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले सिंचाई सुविधा नपुगेको र पर्याप्त वर्षा नहुँदा रोपाई हुन नसकेका तराई मधेशको क्षेत्रहरूलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरी किसानलाई उचित राहतका कार्यक्रम ल्याउनुपर्ने माग गर्नुभयो। यस्तै कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरमा सेवाग्राहीलाई पटक पटक दुःख दिने जस्ता कार्यहरू भएको भनी आम संचार माध्यममा सेवाग्राहीको गुनासो आएको प्रति सरकारको ध्यानाकर्षण गराउँदै सांसदहरूले कर्मचारीको ढिला सुस्तीका कारण म्यादभित्रै विवरण बुझाएका कम्पनीहरूलाई जरिवाना छूटको सुविधा दिई समस्या समाधानको व्यवस्था गर्न माग गर्नुभयो। बैठकमा सांसदहरूले स्वास्थ्य बीमा सेवालाई सहज र सबैको पहुँचमा पुर्याउन जुम्लाको खानेपानी कार्यालय खारेज नगर्न कर्णाली प्रदेशका ग्रामीण क्षेत्रमा देखिएको खानेपानीको समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले बैठकमा रसुवा जिल्लामा हालै आएको बाढ़ीमा परि बेपत्ता भएकाहरूको यथाशीघ्र खोजी एवं राहत तथा पुनर्स्थापनाको कामलाई प्राथमिकता तथा कञ्चनपुरको कृष्णपुरमा छाउगोठमा सुतेकी 28 वर्षीय कमला अजीको सर्पको टोकाईबाट मृत्यु भएको घटनाप्रति गम्भीर बन्न र छाउपडी प्रथाको अन्त्यका लागि कठोर कदम चाल्न माग गर्नुभयो। यस्तै भिजिट भिसा प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले हिजो पनि सदन बहिष्कार गर्नुभएको छ। प्रतिनिधि सभाको अर्को बैठक आज 1 बजेपछि बस्नेछ। सांसदहरूले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको भूमिकालाई प्रभावकारी बनाइनुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको हिजो बसेको बैठकमा सांसदहरूले वित्तीय संघीयताका लागि आयोगलाई सक्रिय बनाउन र प्राकृतिक स्रोतको राजस्व बाँडफाँडलाई समन्यायिक बनाउन आवश्यक कानून तर्जुमा गर्नुपर्ने धारणा राख्नुभयो। वित्तीय संघीयता कार्यान्वयनका सन्दर्भमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट भएका काम कार्यवाही आयोगका सिफारिस र सोको कार्यान्वयनको अवस्थाका बारेमा समितिले आयोगका पदाधिकारीहरूसँग छलफल गरेको हो। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको एकतालाई मजबूत बनाएर संकल्पका साथ लाग्ने हो भने एमालेलाई कसैले हराउन नसक्ने बताउनु भएको छ। एमालेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई हिजो झापामा सम्बोधन गर्नुहुँदै उहाँले पार्टीमा लामो समय बसेर विभिन्न जिम्मेवारी र लाभ लिएका कतिपय नेताहरूले विगतमा पार्टी विभाजन र पार्टी सिध्याउने षड्यन्त्र गरे पनि कार्यकर्ता र जनताले पार्टीलाई बचाएर पुनः राष्ट्रिय शक्ति बनाएको बताउनुभयो। अध्यक्ष ओलीले पार्टीभित्र र बाहिरबाट भइरहेका षड्यन्त्र चिर्दै ढुक्कका साथ सही नीति र नेतृत्वको पक्षमा लाग्न आग्रह गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका स्थित मदन डाँगी ताराबारी डिपु सड़क स्तरोन्नति आयोजनाको हिजो उद्घाटन गर्नुभएको छ। विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको सड़क नेपालभरबाट छानिएका 17 सड़क मध्येको एक हो। 44,24,00,000 रूपियाँको लागतमा निर्मित 4.86 किलोमिटरको सो सड़क समयमै सम्पन्न भएको नमूना आयोजना मानिन्छ। प्रधानमन्त्री ओलीले दमकको बेलडाङ्गीमा विशाल रंगशाला निर्माण हुने घोषणा पनि गर्नुभयो। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उहाँले हरेक क्षेत्रमा सुधार ल्याउने योजना बमोजिम स्वयं सेवाको भावनाका साथ महत्वपूर्ण विषयमा निशुल्क अनलाइन कक्षा सञ्चालन गरेपछि यस वर्ष एससीईमा नतिजा 13% सुधार आएको बताउनुभयो। स्वास्थ्य बीमा बोर्डले देशभरबाट 384 स्वास्थ्य संस्थालाई प्रथम सेवा बिन्दु तोकेको छ। आगामी साउन 1 गतेदेखि लागू हुने गरी देशभरबाट 384 स्वास्थ्य संस्थालाई प्रथम सेवा बिन्दु तोकेको बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले जानकारी दिनुभयो। स्वास्थ्य बीमा बोर्डबाट प्रथम सेवा बिन्दुको रूपमा काम गर्ने अनुमति प्राप्त गरेका जुनसुकै सरकारी सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बीमितले स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने गरी व्यवस्था मिलाएको बोर्डका जनस्वास्थ्य अधिकृत मल्लले जानकारी दिनुभयो। स्वास्थ्य बीमा बोर्डले तोकेका प्रथम सेवा बिन्दुलाई कार्यान्वयन गर्न सबै स्थानीय तहलाई आवश्यक विवरण पठाउन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अब क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि निशुल्क उपलब्ध हुने जानकारी दिनुभएको छ। नेपालमा उपलब्ध नभएका कारण उपचारका लागि विदेश जानुपर्ने समस्या कम गर्न मन्त्री पौडेलको विशेष पहलमा अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले 37 प्रकारका औषधि सहयोग गर्ने प्रतिबद्धता जनाए अनुसार पहिलो भाग नेपाल आइपुगेको हो। डाइरेक्ट रिलिफले वन हट वर्ल्ड वाइड संस्था मार्फत नेपाल सरकारलाई पठाएको सहयोग हस्तान्तरणका लागि आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले औषधि अभावमा विदेश गएर महँगो खर्च गर्नुपर्ने बिरामीको समस्या कम गर्न लामो मेहनतपछि सफलता प्राप्त गरेको बताउनुभयो। डाइरेक्ट रिलिफले स्तन छाला तथा विभिन्न खालका क्यान्सर उपचारमा आवश्यक पर्ने महँगा औषधि नेपालको आवश्यकता अनुसार 5 वर्षसम्म सहयोग स्वरूप उपलब्ध हुने मन्त्री पौडेलले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मध्य प्रदेशमा विशिष्टीकृत सेवासहितको मृगौला उपचार केन्द्र स्थापना गरिने बताउनु भएको छ। नारायणी अस्पतालमा जडान भएका स्तन क्यान्सर जाँच गर्ने म्यामोग्राम र निसन्तान उपचारका लागि सेवा विस्तार भएको आईयूआई युनिटको हिजो शुभारम्भ गर्दै मन्त्री पौडेलले मध्य प्रदेशमा मृगौला रोगीको डायलसिस गर्नेको संख्या अत्यधिक रहेकाले विशिष्टीकृत उपचार केन्द्रको आवश्यकता औल्याउनुभयो। लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी स्थित राप्ती उपत्यकामा आधुनिक सुविधायुक्त प्रशासनिक केन्द्रको भवन निर्माण कार्य तीव्र गतिमा अघि बढ़िरहेको छ। प्रशासनिक केन्द्रको निर्माणपछि प्रदेशका सबै मन्त्रालयका सेवा सुविधा एकै ठाउँबाट पाउन सकिने भएकाले सेवाग्राहीलाई सहज हुनेछ। बाँकेबाट संवाददाता सरला सुवेदीको यो रिपोर्ट।
नदी सभ्यतामा आधारित राजधानी शहरको अवधारणालाई मूर्त रूप दिन थालेको लुम्बिनी प्रदेश सरकारले सेवा प्रवाह र पूर्वाधार निर्माण दुवै पक्षमा फड्को मारेको छ। प्रदेश राजधानी कार्यान्वयन एकाईका अनुसार 2079 मंगिर 28 गते ठेक्का सम्झौता भएको भवन निर्माणको शिलान्यास 2079 फागुन 3 गते गरिएको थियो। 3 वर्षमा निर्माण सक्ने लक्ष्य अनुसार हालसम्म करिब 80% काम सम्पन्न भइसकेको छ। निर्माण सम्पन्न हुने मुख्य भवन मध्ये मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय भवन छ, जुन 6 तलाको हुनेछ। अण्डरग्राउण्ड पार्किङ सहितको यो भवनमा मुख्यमन्त्री, प्रमुख सचिवका कार्यकक्ष, मिटिङ हल र 96 कोठा रहनेछन्। एकरूपता भए पनि रंगमा फरक देखिएको छ। मुख्यमन्त्री कार्यालय स्थित रंगमा र अन्य पर्ने 9 भवन रातो रंगमा सजिँदैछ। हाल दैनिक 250 भन्दा बढी श्रमिक खटिरहेका छन् भने 3.9 अरब रूपियाँ भन्दा बढीको लागतमा निर्माण कार्य सम्पन्न हुने जानकारी प्रदेश राजधानी कार्यान्वयन इकाईका इन्जिनियर प्रदीप भट्टराईले दिनुभयो।
लुम्बिनी प्रदेशका 12 जिल्लाबाट मोरले सेन्टरमा रहेर सेवा प्रवाह गर्छ र त्यो स्वयं प्रदेशको प्रशासनिक केन्द्र पनि एकै ठाउँबाट जनता आउँदाखेरि एउटा प्रशासनिक केन्द्रबाट छिरेपछि केन्द्रको सिंहदरबार जस्तै सबै मन्त्रालयसँग सम्बन्धित आफ्ना कामहरू भ्याएर आफ्नो सेवा लिएर जान सक्ने सहज किसिमको वातावरण प्रवाह गर्नुपर्छ।
2082 सालभित्र सम्पूर्ण संरचना सरकारलाई हस्तान्तरण गर्नेछ। प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेल भन्नुहुन्छ,
जनताहरूको पहुँच सहज होस् अनि सुविधा एकै ठाउँबाट लियो भने दायाँ बायाँ भौतारी राख्नु परेन, मान्छेहरूले एक ठाउँबाट छिर्यो भने फेरि अर्को ठाउँ अर्को मन्त्रालय खोज्न कहाँ जाउँ भन्ने अवस्था चाहिँ आउँदैन।
2077 साल असोज 20 देवखुरीलाई स्थायी राजधानी घोषणा गरिएपछि अघि बढ़ाइएको यो योजना प्रदेश गौरवको आयोजनाका रूपमा अघि बढ़ाइएको हो। 7 प्रदेश मध्ये आफ्नै संरचना निर्माणमा यो स्तरको प्रगति देखाउने लुम्बिनी प्रदेश एक्लो भएको उल्लेखनीय तथ्य हो। अब संघीयता व्यवहारमा मात्र होइन संरचनागत रूपमा पनि संस्थागत बन्दै गएको छ भन्ने उदाहरण हो देवखुरीको राजधानी निर्माण अभियान।
काठमाण्डु महानगरपालिकाले आगामी आर्थिक वर्ष 2082-83 लागि 25,76,43,00,000 रूपियाँको बजेट ल्याएको छ। महानगरका उपप्रमुख सुनिता डंगोलले हिजो काठमाण्डु महानगरपालिका नगरसभाको 17 अधिवेशनमा आगामी आर्थिक वर्षका लागि 25,76,43,00,000 रूपियाँ बराबरको बजेट पेश गर्नुभएको हो। बजेटको स्रोतमध्ये काठमाण्डु महानगरपालिकाको आन्तरिक आय र बैंक मौजदात 20,12,64,00,000 बिहोरिनेछ। यसै गरी संघीय सरकार तथा प्रदेश सरकारबाट सशर्त तथा समानीकरण अनुदान र राजस्व बाँडफाँडबाट प्राप्त हुने 4,98,79,41,00,000 बराबर रकमलाई पनि बजेटको स्रोतमा देखाइएको छ। देशभर हालसम्म करिब 59% धान रोपाई भएको छ। कृषि विकास मन्त्रालयका अनुसार यही असार 29 गतेसम्म 8,16,405 हेक्टर जमीनमा रोपाई भएको हो। गत वर्षको तुलनामा झण्डै 8% रोपाईमा कमी आएको हो। प्रतिशतका हिसाबले सबैभन्दा बढ़ी सुदूरपश्चिम प्रदेशमा करिब 1,64,000 हेक्टरमा रोपाई भएको छ। आगामी साउनको अन्तिम सातासम्म 98% रोपाई हुने अनुमान गरिएको छ। भोजपुरमा लोपुनमुख वन्यजन्तु रेड पाण्डा हाब्रेको संरक्षण शुरू गरिएको छ। जिल्लामा रेड पाण्डा पाइने स्थानको छनौट गरेर संरक्षणको काम थालिएको हो। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
भोजपुरमा लोपुनमुख वन्यजन्तु रेड पाण्डा हाब्रेको संरक्षण थालिएको छ। यहाँ रेड पाण्डा पाइने स्थानको छनौट गरेर संरक्षणको काम भइरहेको छ। रेड पाण्डा पाइने 4 सामुदायिक वनमा 48 क्यामेरा जडान गरेर रेड पाण्डाको अवस्थाको विषयमा जानकारी लिने काम भइरहेको रेड पाण्डा नेटवर्कले जनाएको छ। रेड पाण्डाको संरक्षणका लागि यहाँको टेम्केमयू गाउँपालिका एक सामा रहेको भूर्खोक र महवीर बालवानी सामुदायिक वनमा 8,000 मालिङ्गाको बिरुवा रोपण गरिएको डिभिजन वन कार्यालय भोजपुरका अधिकृत कपिलदेव अधिकारीले बताउनुभयो।
दुईवटा ठूलो पोखरी सामुदायिक वनको बीचमा जहाँ चाहिँ रेड पाण्डाको हामीले चाहिँ साइनहरू त्यसको दिशा अथवा फुटप्रिन्टहरू भेटेको ठाउँमा चाहिँ स्थानीयहरूसँग सामुदायिक वनहरूसँग चाहिँ समन्वय गरेर पोखरी बनायो र त्यही पोखरीको वरिपरि हामीले 4,000 चाहिँ मालिङ्गो जुन चाहिँ रेड पाण्डा हाब्रेको प्रमुख आहारको रूपमा रहेको छ
रेड पाण्डाको वासस्थानको संरक्षणका लागि विशेष रूपमा जोड़ दिएको छ। यहाँको नयाँ खर्क भूरूखोक धप्परे एक राते र मयू सामुदायिक वनमा क्यामेरा जडान गरिएको सामूहिक अभियान भोजपुरका अध्यक्ष गणेश श्रेष्ठले बताउनुभयो।
रेड पाण्डा नेटवर्क काठमाडौँसँग सहकार्य गरेको तेस्रो वर्षमा आइपुग्दाखेरि शुभ संकेतहरू अथवा संरक्षणको केही गतिविधिहरू अगाडि बढ़ाइरहँदाखेरि चाहिँ रेड पाण्डाहरू प्रत्यक्ष देखिने त्यसको संरक्षणमा लाग्नको लागि उत्साहित बन्ने अवस्था छ। यो सालदेखि क्यामेरा ट्यापिङ गर्ने कामहरू भएको छ।
दुम पदमार्गमा पर्ने स्थानहरूमा रेड पाण्डा संरक्षणले यहाँको पर्यटनमा समेत टेवा पुग्ने देखिन्छ। रेड पाण्डालाई चोरी सिकारीबाट बचाउन आवश्यक भूमिका खेल्ने टेम्केमयू गाउँपालिकाले जनाएको छ। रेड पाण्डालाई यहाँको पर्यटनसँग जोडेर योजना अघि बढ़ाएको टेम्केमयू गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो।
रेड पाण्डा बीच संरक्षण गर्ने कुरा सामेल गर्ने सहकारी रेड पाण्डा जुन भित्र संरक्षण
स्थानीय वासीहरूले रेड पाण्डाको अवस्थाको जानकारी सँगै चोरी सिकारी हुनबाट बचाउन भूमिका खेल्ने रेड पाण्डा नेटवर्कले जनाएको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्र संघको विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओको हालैको एक प्रतिवेदनमा जलवायु परिवर्तनले तीव्र बनाएको बालुवा र धूलोको आँधीले गम्भीर स्वास्थ्य र वातावरणीय समस्याहरू निम्त्याएको लेख्छ। प्रतिवेदनमा आँधीका कारण विश्वभरका 150 देशका 33 करोड़ भन्दा बढ़ी मानिसलाई असर गरिरहेको जनाइएको छ। संयुक्त राष्ट्र संघको महासभाले बालुवा र धूलोको आँधीसँग लड्ने अन्तर्राष्ट्रिय दिवस मनाउँदैछन्। 2025-2034 बालुवा र धूलोको आदिसँग लड्ने संयुक्त राष्ट्रसंघको दशकका रूपमा घोषणा गरिएको छ। डब्ल्यूएमओका महासचिव सेलेस्टे साउलोले यी आँधीहरूको प्रभाव दृश्यताका समस्याहरूभन्दा धेरै व्यापक भएको कुरामा जोड़ दिनुभयो। वहाँले यसले जनस्वास्थ्यलाई उल्लेखनीय रूपमा असर गरेको र कृषि यातायात र सौर्य ऊर्जा जस्ता नवीकरणीय ऊर्जा स्रोतहरूमा बाधा पुर्याएको उल्लेख गर्नुभयो।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थ मन्त्रालयले सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई साउन 1 गतेदेखि अनिवार्य रूपमा विद्युतीय प्रणाली मार्फत गर्ने व्यवस्था मिलाउन परिपत्र गरेको छ। मन्त्रालयले सबै मन्त्रालयहरू, नेपाल राष्ट्र बैंक, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई विद्युतीय प्रणाली मार्फत भुक्तानी हुने व्यवस्था मिलाउन आइतबार परिपत्र गरेको हो। सरकारको वार्षिक बजेट वक्तव्यमा समेत आगामी आर्थिक वर्षदेखि सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य रूपमा विद्युतीय प्रणाली मार्फत गरिने उल्लेख छ। नेपाल चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीति सकारात्मक र वित्तीय सहजीकरण गर्ने खालको भएको जनाएको छ। चेम्बरले आइतबार एक विज्ञप्ति जारी गरी मौद्रिक नीतिबाट आर्थिक पुनरुत्थान हुने र सहज कर्जा प्रवाह मार्फत वित्तीय क्षेत्र चलायमान हुने विश्वास व्यक्त गरेको हो। मौद्रिक नीतिले राखेको 12% कर्जा विस्तारको लक्ष्य पूरा गर्न सके अहिलेको अधिक तरलता समस्या समाधान हुने र निजी आवासीय घर निर्माण तथा खरिद कर्जाको सीमा बढ्दा अर्थतन्त्रलाई थप चलायमान बनाउन सघाउ पुग्ने चेम्बरले जनाएको छ। चेम्बरले विद्यमान कर्जाको वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थापन अध्ययन गरी आवश्यकता अनुसार पुनरावलोकन गरिने व्यवस्थामा भने थप स्पष्ट पारिनु आवश्यक रहेको जनाएको छ। नेपाली शेयर बजार मापक नेप्से परिसूचक आइतबार 29 अंकले बढेर 2760.80 बिन्दुमा कायम भएको छ। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेपछिको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा उल्लेख्य सुधार देखिएको हो। आइतबार 311 कम्पनीको 3,25,92,030 कित्ता शेयर किनबेच हुँदा करिब 11,42,00,00,000 रुपियाँ बराबरको कारोबार भएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेल समाचार।
टी20 विश्वकप एसियाली तथा पूर्वी एसियाली क्षेत्रीय छनौट प्रतियोगिताको तयारीका लागि नेपाल क्रिकेट संघ क्यानले 32 खेलाड़ीलाई प्रशिक्षणमा बोलाएको छ। आइतबार सामाजिक सञ्जाल फेसबुकमा क्यानले 32 खेलाड़ीको नाम उल्लेखित फोटो सार्वजनिक गरेको हो। नेपालले छनौट प्रतियोगिता अन्तर्गत पहिलो चरणको प्रतिस्पर्धा कुवेत र जापानको सामना गर्नेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले बिहिबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल, कुवेत र जापान समूह बीमा परेका छन्। सहभागी 9 टोलीलाई 3 समूहमा विभाजन गरिएको छ। समूह एमा संयुक्त अरब इमिरेट्स, मलेसिया र कतार छन्। त्यस्तै समूह सीमा ओमन, पपुआ न्युगिनी र समूहले प्रतिस्पर्धा गर्नेछन्। सुपर सिक्सका शीर्ष 3 टोलीले आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने टी20 विश्वकपमा स्थान बनाउनेछ। ओमनमा हुने छनौट प्रतियोगिता अक्टोबर 8 17 चल्नेछ। ओमन भ्रमण अघि नेपाली टोलीले सेप्टेम्बरमा वेस्ट इण्डिजसँग 3 खेलको टी20 श्रृंखला खेल्ने तालिका छ। अखिल नेपाल फुटबल संघ एन्फाले भूटानमा 1 अगस्त 2020 शुरू हुने साफ U17 महिला च्याम्पियनशीपका लागि नेपाली टोलीको सहायक प्रशिक्षणमा नरेश थापालाई नियुक्त गरेको छ। त्यस्तै टीम म्यानेजरको जिम्मेवारीमा निरू थापालाई दिएको छ। आइतबार 7 बाटो स्थित एन्फा मुख्यालयमा दुवैलाई महासचिव किरण राईले नियुक्ति पत्र हस्तान्तरण गर्नुभयो। 4 राष्ट्रको सहभागिता रहने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भारत बीच प्रतिस्पर्धा हुनेछ। डबल राउण्ड रोबिन पद्धतिको प्रतिस्पर्धापछि समूहको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ। अगस्त 31 चल्ने प्रतियोगिता राजधानी थिम्पू स्थित थामलिङ थाङ रंगशालामा हुनेछ। नेपाली टोलीले 3 अगाडि बंगलादेशमा सम्पन्न U15 च्याम्पियनशीपको उपाधि जितेको थियो। एन्फाले बिहिबार मात्र टोलीको मुख्य प्रशिक्षक चेतना श्रेष्ठलाई नियुक्त गरेको थियो। त्यसै गरी श्रीलंकामा यही अक्टोबर 17-27 हुने साफ U17 पुरूष च्याम्पियनशीपमा नेपाली टोलीको नेतृत्व सञ्जित सिंहले गर्नुहुने भएको छ। आइतबार सातो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयमा सिंहलाई महासचिव किरण राईले मुख्य प्रशिक्षकको नियुक्त पत्र हस्तान्तरण गर्नुभयो। श्रेष्ठ पछिल्लो छ वर्ष यता एन्फामा हेड अफ कोच एजुकेशनको जिम्मेवारीमा हुनुहुन्छ। सात राष्ट्रको सहभागिता रहने भनिएको तल्लो उमेर समूहको यो प्रतियोगिता श्रीलंकाको राजधानी कोलम्बोमा हुनेछ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ। देशका उच्च पहाड़ी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षासँगै हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस, 11.2 मिलिमिटर, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:18 भयो भने सूर्यास्त भरे साँझ 7:02 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। विपद जोखिम न्यूनीकरणका लागि सरकार सबै किसिमले तयारी अवस्थामा रहेको गृहमन्त्री रमेश लेखकद्वारा संसदीय समितिलाई जानकारी। मनसुनी प्रणाली सक्रिय हुने पूर्वानुमान गरेसँगै भोटेको सी, त्रिशुली, चिलिमे, लाङटाङ लगायतका बासिन्दालाई पूर्व तयारी र सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय रसुवाको आग्रह। स्वास्थ्य बीमा बोर्डद्वारा आगामी साउन 1 गतेदेखि लागू हुने गरी देशभरबाट 384 स्वास्थ्य संस्थालाई प्रथम सेवा बिन्दु निर्धारण। आगामी साउन 1 गतेदेखि सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणाली मार्फत गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयको परिपत्र। र जलवायु परिवर्तनका कारण बालुवा र धूलोको आँधीले गम्भीर स्वास्थ्य र वातावरणीय समस्या निम्त्याएको संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।